Thank you for calling the live teleconference for Center of Peace and Spirituality USA. Maulana Wahiduddin Khan is our speaker in today's conference. This service is provided by FreeConferencePro.com. Please enter your passcode followed by the pound sign.
वालेकुम अस्सलाम मौलाना साहब,
खैरियत
से? एक मिनट ठहरिए, मैं इसको मैं प्रेजेंटेशन मोड में डालता हूँ। जी अब आप शुरू हो सकते हैं।
साथ उसकी वजह से लोग हस्ती आती है,
लोग जानना चाहते हैं कि क्या है ये का मैसेज, उन लोग जो लोग उसमें मशगूल है उनके लिहाज से वो एंटी प्रोपेगेंडा है, लेकिन नेतृत्व ये फार्मूला बताएगा जिससे लोग फौरन मुतमइन हो गए। ऐसे देखिए रसूलुल्लाह एक बार सफर कर रहे थे, अब मक्का से तायब जा रहे थे, उस वक्त आपके पास 10,000 से ज्यादा मुसलमान थे। तो उस जमाने में आप जानते हैं कि सफर होता था ऊंट पर ज्यादातर, तो सफर करते करते एक जगह पहुंचे जहां पहाड़ी सिलसिला था, पहाड़ी सिलसिले में एक दर्रा था जिसको पास कहते हैं PAWS पास, वो दर्रा नैरो था। तो जब वहां पहुंचे वो लोग तो थोड़ा परेशान हो गए कि हम कैसे इसे गुजरेंगे। रसूलुल्लाह साहब ने कहा कि देखो मसला कुछ भी नहीं है, तुम इस वक्त हॉरिजॉन्टल वे फैले हुए हो, तो तुमको लगता है कि ये तो तुम वर्टिकल वे में हो जाओ, यानी यू बना लो, तो कोई मसला नहीं है। तो लोगों ने ऐसा किया और उसके बाद वो नाता से गुजर गए। तो देखिए स्ट्रेस हमेशा आता है उस वक्त जबकि आप जो प्रॉब्लम आपको आया है कर पाया हो, क्योंकि देखिए जिंदगी नाम है प्रॉब्लम का। खुद पुराण में है कि लकत खलक इंसान की कबर, ये वी हैव क्रिएटेड मैन विद प्रॉब्लम्स, तो आप कैसे प्रॉब्लम फ्री जिंदगी पाएंगे। जब प्रॉब्लम खुद क्रिएशन प्लान का हिस्सा हो तो आप नहीं उसे बच सकते। तो आपको जो करना है वो क्या, सिर्फ मैनेज करना, यू हैव टू लर्न द आर्ट ऑफ मैनेजमेंट। तो उसी मैनेजमेंट करने के तरीके को बता रहा हूं मैं कि आप उसको रीजन आउट करें, बस मसला खत्म हो जाएगा। मसलन देखिए एक शख्स है जो जॉब कर रहा है, ऐसे एक साहब उससे मिले तो वो मल्टीनेशनल में जॉब था उनका, तो वहां पर आप जानते हैं कि हायर एंड फायर का उसको उत्तर करता है। तो परेशान थे कि पता नहीं मैंने कैसे परेशानी की बात क्या है, तो मैंने उनको एक उसको रिजर्व करके एक सिंपल फार्मूला दिया। ये था कि आप इस तरह सोचिए, वो फार करते गए इसको सोचिए, आप इस तरह सोचिए कि वन विथ माई जॉब बट नो वन हैज द पावर टू टेक अवे माई डेस्टिनी। बस वो मुतमइन हो गए और उनकी पढ़ाई खत्म हो गई। तो हमेशा प्रॉब्लम आता है किसी वजह से, उस वजह को आप और दरियाफ्त करें। मसलन आप हवाई जहाज में लंबा सफर कर रहे हैं, बिल्कुल वहां आप परेशानी हो रही हो, तो आप सोचेंगे कि ये तो सफर है, सफर में हमें एक मुद्दत तक जहाज पर नहीं रहना है, तो बस दबाव उत्पन्न हो जाएगा। तो सच पूछिए तो स्ट्रेस नाम है इस बात का कि आदमी को जो प्रॉब्लम आया है, जो मसला उसको पेश हुआ, उसको वो रिजर्व आउट करने में फेल हो रहा है। लेकिन एक बात बहुत है, रिजर्व आउट करने के लिए आपको बहुत ज्यादा ऑब्जेक्टिव होना चाहिए, बहुत ही ज्यादा ऑब्जेक्टिव। अगर ऑब्जेक्टिव आप ना होंगे तो आप रीजन आउट ही नहीं कर पाएंगे, गलत रीजन देंगे, गलत रीजन। तो गलत रीजन से देखिए कभी भी स्ट्रेसिंग नहीं होगी। जैसे मैं एक मिसाल देता हूं आपको, हमारे मिशन में एक साल है तो वो रहते हैं लखनऊ में, देखिए इसमें को ऑब्जेक्टिव ले रहे थे तो मैंने स्क्रूटनी की। स्क्रूटनी करते करते वो साहब से मिली, यहाँ आए थे वो, स्क्रूटनी करते करते पता चला कि बात ये है कि ज्वाइंट फैमिली है। अब कभी माँ से कोई बात हो जाती है, कभी भाई से कोई बात हो जाती है, तो उनकी बीवी जो थी वो थोड़ा जज्बाती थी, वो बोल पड़ती थी अपने हस्बैंड का साथ लेते हुए। तो सारा जो 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 प्रॉब्लम पैदा किया था उसकी बीवी ने पैदा किया था, क्योंकि जब माँ और बेटे में मसला है, भाई भाई मसला है, तो बीवी को चुप रहना चाहिए। तो मैंने उनकी बीवी को टेलीफोन किया, उनको मैं समझाया कि देखिए आप वहां पर बहू के हिस्से से हैं, बहू की पोजीशन बहुत नाजुक होती है, जब बात हो रही हो माँ और बेटे में, बात हो रही हो भाई भाई में, तो वहां आप बोलेंगी तो फौरन प्रॉब्लम बन जाएगा, क्योंकि आप वहां बहू हैं और वहां बेटी नहीं है। अगर बेटी हो बेटी बोले तो प्रॉब्लम नहीं आएगा, बहू बोलेगी तो फौरन प्रॉब्लम हो जाएगा। तो मैंने कहा कि आपको बोलना नहीं है, लेकिन ये मैंने नहीं कहा, पर मरीज ने कहा कि देखिए, उन्होंने कहा कि मैं ज्यादातर नहीं बोलती, कुछ कह देती हूँ कभी। मैंने कहा कुछ कहना ही ज्यादा कहना है, जैसे हमारे फकर में मसला है कि अगर एक टब में साफ पानी है, पाक पानी है, उसमें एक बूंद जो है, एक ड्रॉप गंदगी कर गिर जाए, तो सारा टब का पानी गंदा हो जाएगा, वो पाक नहीं रहेगा। उसका वजू करे तो वजू नहीं होगा, गुस्ल करे तो गुस्ल नहीं होगा। तो ये मामला मैंने कहा किसका किया, आप चाहे 100 वर्ड बोल रहे हैं, चाहे वो बहरहाल वो काउंटर प्रोडक्टिव बन जाएगा, तो आपको बिल्कुल एक लफ्ज भी नहीं बोलना है। माँ बेटे से बात हो रही होने दीजिए, भाई भाई हो रही होने दीजिए, आप चुप रहिए या अपने कमरे में चले जाइए। तो उन्होंने इस पर अमल किया। तो अभी आज सुबह टेलीफोन आया उनका कि घर में बिल्कुल अमन हो गया, अमन हो गया। अच्छा, बाहर का जो मसला था उसमें इसीलिए था कि वो उनके जो शौहर थे उनको उनको आदत पड़ गई थी बोलने की, जवाब देने की, रिकॉर्ड करने की और सही करने की, तो यही करते थे बाहर भी, तो लोग गुस्सा हो गए। मैंने शोर से भी कहा कि आप देखिए बिल्कुल चुप रहना सीखिए, कोई मुखालफत करता है, यानी हमारे मिशन की मुखालफत थी वो कि रिसाले में छप गया हो, तो मैंने कहा कोई कुछ भी कहे आप बिल्कुल चुप रहिए, एकदम चुप रहिए। तो जब वो मसले में खत्म हो गया तो उन्होंने, मुझे मालूम हुआ कि अपनी बीवी से उन्होंने कहा कि देखो मसला कुछ भी नहीं था, घर में फसाद तुम्हारी वजह से था और बाहर का फसाद मेरी वजह से था, चुप चुप हो गई, घर का फसाद खत्म, फसाद खत्म। तो यह है रीजन आउट करना, लेकिन रीजन आउट करने के लिए फिर मैं कहूंगा कि बहुत ही ज्यादा आपकी ड्यूटी दरकार है। लोग रीजन आउट करते हैं लेकिन गलत तरीके से, किसी और को ब्लेम दिए जाते हैं, इन्हें ब्लेम जाता है अपने ऊपर, दिए जाते हैं दूसरे को, तो फिर उससे मसला हल नहीं होगा, मसला हल नहीं होगा। एक साहब जो मल्टी नेशनल कंपनी में काम करता है, बहुत काफी बड़ी तनख्वाह उनकी है, तो लेकिन वो बहुत स्ट्रेस में, बहुत स्ट्रेस में, मुझसे मुलाकात हुई, तुम्हारे क्या स्ट्रेस की क्या जरूरत है। तो अब वो देखिए ट्रिवियल चीजों को लेकर स्ट्रेस पड़ जाते हैं लोग। उन्होंने, मैंने कहा मिसाल दीजिए, कोई मिसाल दीजिए, तो उन्होंने कहा कि मेरा जो बॉस है वो बहुत ऐसा है वैसा है, तो मैं कोई आइडिया पेश कर میں نے ایک دن گیا میگزین کا آفس میں گیا, ایک آئیڈیا پیش کیا کمپنی کے بارے میں, اس وقت اسے ٹیلیفون کیا آفسر کو پاس کے لیے, تو اپنا برادر کر دیا اس نے, حالانکہ میں نے اس کو بتایا تھا, اور جب بتایا رپورٹ کیا تو اپنا بنا دیا. میں نے کہا یہ کوئی اسٹریس کی بات ہے, آپ کو جو تنخواہ مل رہی وہاں اتنی بڑی تنخواہ, تو اس لیے تھوڑی مل رہی کہ آپ پاس آپ کے پاس اپنا بنائی, یہ تو ایک الگ ہی چیز ہے. جب آپ نے کام کیا تنخواہ مل گئی تو بس کافی ہے, آپ کو وہ سوچنا ہی نہیں ہے کہ اس نے آپ کے آئیڈیا کو اپنا بنا کر پیش کیا یا آپ کا بنا کر پیش کیا, وہ بالکل ایریلیونٹ ہے. میری ریلیونٹ بات یہ ہے کہ آپ کو وقت پر تنخواہ ملتی ہے, ان کا کہاں آپ کو وقت پر تنخواہ ملتی ہے, تو ان کو ان کا ذہن جو ہے مطمئن ہو گیا. سب لوگوں کا حال یہ ہے کہ یا تو ریزن آؤٹ نہیں کرتے یا ریزن آؤٹ کرتے غلط ریزن آؤٹ کرتے ہیں, کیونکہ سبجیکٹیوٹی میں پڑے رہتے ہیں, آبجیکٹیو تھنکنگ لوگوں کا تو رہے نہیں. تو بہت ہی زیادہ میرے نزدیک آسان ہے, بہت ہی آسان ہے, یعنی ڈی اسٹریسنگ کرنا, میں اس کو کچھ بھی مشکل نہیں سمجھتا. لیکن سوال یہ ہے کہ سب سے مشکل کام ہے چیزوں کو آبجیکٹیو وے میں لینا. عام طور پر کیا ہوتا ہے کہ لوگ لے نہیں پاتے اور وہ دوسرے کو بلیم دیتے رہتے ہیں. عام بات ہے کہ لوگ دوسرے کو بلیم دیتے رہتے ہیں, یہ بہت ہی زیادہ عام ہے. تو بائبل میں ایک ہے کہ بلیم دائی سیلف, میں سمجھتا ہوں کہ بیسٹ فارمولا یہ ہے, بلیم دائی سیلف. تو مسئلہ یہ ہے کہ آپ کے لیے آپشن اس میں ہے کہ یا تو آپ اسٹیپ لیجیے یا اس کو آبجیکٹیولی ریزن آؤٹ کر کے اس سے فری ہو جائیں, چاہے بلیم آپ کے اوپر پڑتا ہو تب بھی. تو دو کے بیچ کا آپشن, دیر از نو تھرڈ آپشن. یہ جو لیسر بات ہے کہ آپ چاہے آپ کے اوپر بلیم پڑتا ہو, کیونکہ اس سے تو ختم ہوا, میں ذہن میں جو ٹینشن تھا وہ تو ختم ہوا. ٹینشن آپ جانتے ہیں کہ ایک جو ہے بیماریاں لاتا ہے. تو میں سمجھتا ہوں کہ آرٹ آف ڈی اسٹریسنگ اتنا ہی آسان ہے جتنا کہ گلاس میں پانی لے کر پانی پینا, اس سے زیادہ آسان کچھ بھی اس میں مشکل نہیں ہے. اور ریزن آؤٹ کرنا بھی آسان ہے, مشکل جو چیز ہوتی ہے وہ کہ ریزن آؤٹ کرتے ہوئے آدمی آبجیکٹیو نہیں ہوتا, بلیم کسی اور دیتا اور بلیم کسی اور پڑ رہا ہوں, مزاجی اپنی ہوتی ہے ڈال رہا تھا دوسرے کے اوپر. سارا معاملہ یہ گھروں کے جھگڑے, سوسائٹی کے جھگڑے, کو جھگڑے جہاں بھی ہے, اس کی وجہ کیا ہے کہ آبجیکٹیو وے میں چیزوں کو نہیں لیتے. اسے انڈیا میں بتاتا ہوں آپ کو, ایک بہت بڑا مسئلہ تھا آزادی کے بعد, بہت بڑا مسئلہ وہ تھا کمنل رائٹ, یعنی ایک کے بعد ایک کمنل رائٹ ہوتے تھے اور مسلمان سمجھتے تھے کہ ہم انڈیا میں رہ نہیں سکتے اور رہا تو کہاں جائیں, یعنی ان کے اندر حوصلہ نہیں تھا کہ انڈیا میں اپنا فیوچر بنائے, اپنا ترقی کریں, ایجوکیشن میں جائیں, انڈسٹری میں جائیں, حوصلہ کھو دیا تھا راج کی وجہ سے. تو میں نے ایک پوری مہم چلائی, یعنی اخبار میں, ریڈیو میں, ٹی وی میں, گیسوں جب, اور وہ کیا تھا, ایک میں ایک حدیث ہے اس کو میں نے بتانا شروع کیا لوگوں کو, مل لا یرضا بالقلیل مما یاتی السفیہ یرضا بالکثیر. جو آدمی जो आदमी दूसरे के जो आदमी नादान के छोटे सर को बर्दाश्त नहीं करेगा उसको नादान का बड़ा सर बर्दाश्त करना पड़ेगा, यानी लेसर इविल को पर राजी हो जाओ तो बेटर इविल सामने नहीं आएगा। अब फसाद क्यों होता था इंडिया में, इसलिए कि इंडिया में हिंदू लोग जो है उनके जुलूस बहुत निकलते होंगे, मजहबी जुलूस बहुत निकलते रहते होंगे, उसमें वो नारा लगाते हैं, उसमें वो अपने हाथ से गाना बजाते हैं, करते वो करते हैं। तो मुसलमान कहते थे कि ये लोग अपनी रूट बदलें, आए हमारी मस्जिद सामने से या हमारे मल्ले से न जाए, रूट बदलते नहीं थे। रीति है कि जब दोनों में तकरार होती थी तो मुसलमान जो है गुस्सा होकर कुछ पत्थर मार दिया, कुछ कर दिया, उधर से पुलिस आ गई और गोली चलाई उसने, अब लोग मरते थे, फसाद होता था, कर्फ्यू लगता था। तो मैंने सिर्फ ये कहा कि आप जुलूस को जाने दी, वो रोक टोक करते हैं, आप रूट बदलने का क्यों आप मांग करते हैं। तो बहुत देर लगी मुझे करने में, क्योंकि मुझको लोग समझते हैं कि मैं हिंदू की साइड ले रहा हूँ, ऑब्जेक्टिव में नहीं देखते थे वो लोग, सकते कि हम यानी उसको अपनी इज्जत का सवाल बनाई हुई थी। काफी देर लगी और मुझे लोगों ने बहुत ज्यादा बदनाम भी किया, लेकिन आखिरकार अब मेरी बात मान लिया लोगों ने, अब इंडिया में कोई फसाद नहीं हो रहा, इतफाकर के हो रहा था दो चार नादानों की तरफ से, वरना वो जो फसाद का सिलसिला था वो सब तो खत्म हो गया। तो मैंने कहा कि देखिए रोड आप किसी के नहीं, रोड पब्लिक के सब हो गया, तो रोड पर रोक टोक करने का आपको हक नहीं है, चाहे मस्जिद रास्ते में या आपको मॉल रास्ते में हुआ करे, रोड तो आप है नहीं, आप कोई प्राइवेट रोड हो तो उस पर आप रोक टोक कर सकते हैं, तो उस पर आप उनको हक जितना है होती आपको भी हक है। और दूसरी बात मैंने कही कि जब आप पत्थर फेंकते हैं जुलूस पर तो मसला क्या होता है, पत्थर फेंकने से पहले मसला क्या होता है, आपका पुलिस का नहीं होता, लेकिन जब से पत्थर फेंका आपने मसला आपका पुलिस को बन गया, और पुलिस आपको रोके कि हर लाठीचार्ज करी गोली मारी कर दे के खत्म हो गया इंडिया से कॉमन राइट। तो खुलासा यह है कि स्ट्रेस होना ही होना है, क्योंकि हम जीते हैं ऐसे हालात में कि बार बार नए नए कल के प्रॉब्लम आते हैं। अब सोसाइटी जब जिएंगे आप अकेले रह नहीं सकते, अगर अकेले आप रहें कहीं जाकर के तो वहां पर टेंशन नहीं होगा, लेकिन आप अकेले रह नहीं सकते, मान लीजिए सोशल एनिमल, मैन इज अ सोशल एनिमल, क्या करेंगे आप, सोसाइटी में रहना है, तो सोसाइटी में रहेंगे तो आप कहीं किसी सोशल में, कहीं किसी कंपनी में, कहीं किसी नेबरहुड में, कहीं ना कहीं आपसे किसी से कुछ हो जाएगा, सोसाइटी में रहने की ये कीमत है। तो आप बजाय इसके कि आप रिएक्ट करें, आप उसको रीजन आउट कीजिए, और रीजन आउट करते ही आपको फार्मूला मिल जाएगा, जैसे आपने रीजन आउट किया आपको फार्मूला मिल जाएगा, उस फार्मूले को अप्लाई कीजिए, लेकिन शर्त यह है कि आप 100% ऑब्जेक्टिव हो, अगर आप सब्जेक्टिव हो गए तो आप रीजन आउट कर ही नहीं सकेंगे, नहीं कर सकेंगे तो स्ट्रेस में जिएंगे। मैं अल्लाह के फल से इंतहाई आखिरी हद तक ऑब्जेक्टिव होकर अपने अपने बारे में सोचता हूँ, अपनी फैमिली के बारे में, अपनी टीम के बारे में, जरा भी बस सब्जेक्टिव नहीं होता। तो अल्लाह के फल से यहाँ जो भी मसले होते हैं फिलफौर खत्म हो जाते, हमारे जो साथी है जो टीम में वो बताते हैं कि उनका ऑफिस वाले कहते हैं कि तुम लोग बड़े खुश रहते हो, क्या बात है, हम भी इसी कंपनी में हैं, हमको तो हर वक्त जहन परेशान रहता, हम टेंशन रहते हैं, और तुम लोग वो मुतमिन रहते हो, जो हमारे यहाँ आते हैं जो लोग वो सब लोग वही हैं जो जॉब करते हैं कहीं, क्योंकि हमने उनको ये बात सिखाई है चीजों को उसी वक्त रीजन आउट करो और बहुत ही ऑब्जेक्टिव तरह से, और जैसे ही पाओ कि इसमें गलती क्या, हकीकी जो रियल गलती है, वैसे तुमने तुम तुम्हारी वजह से किसी गलती होगी तो माफी मांग लो उससे, माफी मांगते ही बात खत्म हो जाएगी। अभी मेरे पास एक केस आया, एक साहब का लड़का पढ़ता है एक मदरसे में, तो मदरसे में उनके लड़का जो है उसके पीछे झंझट हो गया, और लड़के इनके बेटे के पास छुरी थी, तो उससे छुरी मार दिया उसको, अब खून बहने लगा उसको, अब बड़ा केस बन गया। तो इनके पास टेलीफोन आया, वो हमारे साथी हैं, वो तुम्हारे बेटे ने ऐसा किया, मैं उसको पुलिस के हवाले करेंगे, हम उसको छुरा मार दिया उसने स्टूडेंट को। तो चूंकि हमारी तरबियत में रहे वो हमारे साथी हैं, उन्होंने टेलीफोन पर जवाब दिया कि आप मेरा बेटा आपके हवाले है, जो चाहे कीजिए उसको, मुझे उसकी साइड नहीं लेना है, मुझे कोई डिफेंस नहीं करना है, मेरा बेटा भी आपका स्टूडेंट है, दूसरा भी आपका स्टूडेंट है, जो आप चाहे फैसले कर लीजिए। एकदम इसी टेलीफोन पर ठंडे हो गए वो, और कहा नहीं कोई बात नहीं, कोई बात नहीं, उसको हम ठीक कर लेंगे। सारा मसला बड़ा बवाल था, बड़ा वहां पर झंझट था, लगता था पुलिस आएगी और क्या होगा, कुछ भी नहीं। यहां तक इन्होंने कहा था उसका किसी किस्म कोई मुतालबा नहीं किया उन्होंने, यानी ये भी नहीं कहा कि उसका इलाज नहीं होगा, हॉस्पिटल में आपको खर्चा दीजिए, कुछ भी नहीं। सिर्फ इतना ही कहने से कि मैं माफी चाहता हूँ और मैं आप बच्चे को आपके हवाले करता हूँ। तो लोग बेअखली करते हैं और ऑब्जेक्टिविटी खो देते हैं, और बहुत जज्बात ला करके एक्शन ले लेते हैं, जज्बात ला करके कोई स्टेप ले लेते हैं, तो उसका नतीजा ये होगा। कभी भी याद रखिए, कोई मसला टकराव से हल नहीं हो सकता। कुरान में एक असूल व खैर, पीसफुल सेटलमेंट इज द बेस्ट, पीसफुल सेटलमेंट इज द बेस्ट। तो कभी भी तकरार करना और झगड़ा करना या वायलेंस करने से कोई मसला कभी हल ना हुआ ना होगा। और तो मुसलमान हर जगह, आप जानते हैं कि हर जगह मसले हैं उनके, हर जगह मसले हैं। अभी आज मैंने पढ़ा कि बर्मा में जो अराकान का इलाका जहाँ मुसलमान काफी तादाद थी, वहां पर बहुत गवर्नमेंट उसमें उत्तराखंड गवर्नमेंट जुल्म कर रही है, हालांकि जुल्म की बात नहीं है। वहां कुछ है लीडर उठे, मैं जानता हूँ उसको, कि उसको इंडिपेंडेंट स्टेट बनाने का झंडा उठा लिया उन्होंने। अराकान का इलाका जो है बर्मा का, वो कोस्टल एरिया है, तो उन्होंने कहा कि हम अलग मुस्लिम स्टेट बनाएंगे। जाहिर है कि जो सेंट्रल गवर्नमेंट वहां की है उसे मारना शुरू किया, कैसे भी मारेगी। तो प्रॉब्लम इस मसले का यह नहीं कि आप ये कहें कि जुल्म जुल्म जुल्म, नहीं, ये कहें कि हमने गलती की थी। अगर आप बर्मा के सेंट्रल गवर्नमेंट जो है उसको ब्लेम देते रहे तो कुछ नहीं होने वाला है। आप कहें कि हमने गलती की थी, अपनी गलती मान लीजिए, और गलती मान करके अपनी पॉलिसी बदलिए, माफी मांग ली जरूरत माफी मांगी, तो एकदम खत्म हो जाएगा, बिल्कुल दो दिन में खत्म हो जाएगा सारा। लेकिन बजाय इसकी अपनी गलती माने, बस हुकूमत जालिम है, हुकूमत जालिम है, हुकूमत मुस्लिम दुश्मन है, ये चीख चिल्ला रहे। आज ही अखबार में, उर्दू अखबार में नहीं, मैंने देखा, तो चूंकि मैं जानता हूं वहां का हालात, सारी जिम्मेदारी है उन मुस्लिम लीडरों की जिन्होंने ये चाह उस इलाके को अलग करके, वहां मुसलमान उनको रोहिंग्या कहा जाता है, रोहिंग्या इलाके को अलग करके मुस्लिम स्टेट बनाए। तो खुलासा यह है कि अगर आप चाहते हैं कि स्ट्रेस फ्री रहना, तो सबसे पहली शर्त यह है कि आप अपने को ऑब्जेक्टिव बनाइए और फिर रीजन आउट कीजिए, और जो वाकई जो रीजन बताती है आपके जज्बात नहीं, आपके इमोशन नहीं, उस रीजन को फॉलो कीजिए और सारा स्ट्रेस खत्म हो जाएगा। अल्लाह दुआ कि मुझको आपको अल्लाह के साथ और दान
جزاک اللہ خیر مولانا صاحب. میں اب کنورزیشن موڈ میں ڈالتا ہوں، پھر اس کے بعد سوال جواب ہوں گے. ایک منٹ ہولڈ کریے گا.
All callers are unmuted.
جی، جن صاحب کو بھی سوال کرنا ہے پہلے آپ اپنا نام بتائیے اور اپنی جگہ کا نام بتائیے، پھر سوال کیجیے گا. مولانا صاحب، میرا سوال ہے کہ سٹریس میں آ جانا جو ہے پازیٹیو چیز ہے یا نیگیٹو چیز ہے؟
یہ تو نیگیٹو ہے، پازیٹیو نہیں کہا. سٹریس میں آنا ہمیشہ ہوتا ہے، یعنی انریلسٹک اپروچ کی وجہ سے، ہمیشہ کتنے بھی کیسز ہیں، کوئی بھی کیس آپ بتائے تو میں شاید اس کو آنسر کے بتاؤں گا. سٹریس میں آنا جو ہے وہ ہوتا ہے رانگ اپروچ کی وجہ سے. باقی اسٹریس کو اگر آپ، ایک چیز دوسری بات یہ ہے کہ اسٹریس کو آپ اگر آپ پازیٹیو طور پر لیں تو اس سے میری سارم ہوتی ہے، اس سے ذہن میں اتنا ہوتا ہے. لیکن اسٹریس کا مطلب یہ کہ اگر آپ نفرت ہو، غصہ ہو اور لڑنے کی تیار ہو جائیں تو وہ تو بہرحال نقصان ہی نقصان اس کا ہے. لیکن اسٹریس کو اگر آپ چیلنج کے طور پر لیں اور سوچیں تو وہ براہ ایسا اسٹریس جو ہے آپ کے انٹلیکچوئل ڈیولپمنٹ میں مددگار ہوتا ہے.
جزاک اللہ خیر مولانا صاحب. کوئی سوال کسی بھی ٹاپک پر ہوں آپ کر سکتے ہیں، اسی پہ ہونا ضروری نہیں ہے.
میرا نام بدر حسینی ہے. مولانا صاحب، میرا ایک سوال یہ ہے کہ سوچ رہا ہوں کہ مسلمان انڈیویجولس اور کلیکٹیو لیول پہ بھی ہم جو بیکورڈ ہو گئے ہیں یا ہم لوگ صحیح پروگرس نہیں کر پا رہے ہیں، اس کی کیا وجہ ہوگی؟ ہر آدمی پریشان ہے، اسٹریس میں ہے، ڈیفیکلٹی میں ہے، اور یہ یونیورسل پرابلم ہے. میں مجھے اتفاق ہوا سارے بہت مسلم ممالک میں جانے کا، ہر ایک اتنی بڑی امت ہے، اتنا بڑا پرابلم بھی ہے، لیکن آپ سے چاہتا ہوں کہ کچھ آپ
صاحب ان کے سوال کا اس کا ہے،
مسلمانوں کے بیکورڈنیس کا ریزن کیا ہے تھرو آؤٹ دا ورلڈ؟
صرف ایک ہے، وہ ہے ایجوکیشن میں پیچھے ہونا. مسلمان کا معاملہ یہ ہے کہ ماڈرن ایجوکیشن، جس کو سیکولر ایجوکیشن کہا جاتا ہے، اس سے وہ جان ہی نہیں سکے. آج بھی نہیں جانتے میرے نزدیک مسلمان، کچھ مسلمان اگر تعلیم بھی ہے تو کچھ ادر کمپشن لے لیا ہوگا، لیکن ایجوکیشن کو شعوری طور پر آج بھی نہیں جانتے مسلمان، اچھے اچھے لوگ بھی نہیں جانتے. اور پروفیشنل کورس کر کے نوکری لے لیں یہ جانتے ہیں، پروفیشنل کورس کر کے پولیس لے لیں گے. حالانکہ ایجوکیشن ایک بہت وہ انٹلیکچوئل ڈیولپمنٹ کا ذریعہ ہے، وہ شعوری انٹلیکچوئل اویکننگ کا ذریعہ، اس زمانے کو پہچاننے کا ذریعہ ہے. اس اعتبار سے بس سب کو سب بے خبر ہیں ایجوکیشن سے. کم از کم میں نے ایسا مسلمان ابھی تک نہیں دیکھا جو ایجوکیشن کو اس پر جانتا ہو کہ ایجوکیشن آپ کو اتنا ذریعہ ہوتا ہے، حالات کو قابل بناتا ہے، آپ دنیا کے حالات سے باخبر ہونے ہو جاتے ہیں، اس سے اور زیادہ بہتر پلاننگ کرنے کی کوشش میں رہتے ہیں. کچھ نہیں آتے، اسی لیے اس کا ثبوت ہے کہ جس گھر میں دکھے پرفیکٹ ایجوکیشن دلواتے ہیں لوگ، جس گھر میں دکھے. آج میرے پاس کچھ لوگ آئے نوجوان، بس میں پروفیشنل کورس وہ جانتے نہیں کہ ایجوکیشن کیا چیز ہے. اس کا ایک ثبوت دیکھیے یہ ہے کہ عالمی ٹرینڈ ہے، مسلمانوں کی بات نہیں ہے، کہ پہلے زمانے میں تھیوریٹیکل سائنس میں بڑے بڑے ٹاپ کے لوگ ہوا کرتے تھے. اب تھیوریٹیکل سائنس میں کوئی نہیں ٹاپ کا، چند ایک ہیں بس. اب زیادہ تر کیا ہے، اپلائڈ سائنس میں جاتے ہیں. کیا ہے وہ پروفیشن ہے. مسلمانوں کا بیک ورڈنس باقی رہے گا, اور دوسری بات یہ ہے کہ ان کے لیڈروں نے ایک غلط ان کو دیا تصور, تو دوسروں نے دوسروں کے ظلم کو ایسا ہو رہا, دوسرے کانسپریسی کو ایسا ہو رہا, یہ غلطی پر غلطی ہے, یہ بالکل ایبسرڈ بات ہے کہ دوسروں کانسپریسی سے مسلمان پچھڑ گئے, مسلمان پچھڑے ہیں. اب دیکھیں کہ میں مسلمان پچھڑے ہیں اس لیے کہ ماڈرن ورلڈ سائنٹیفک ورلڈ تھا, ماڈرن ورلڈ نئے علوم کے ظہور کا وقت تھا, ماڈرن ورلڈ جو ہے سائنٹیفک ایکسپلوژن کا وقت, نئی دنیا کے سامنے آئی تھی, مسلمان بالکل ہی بے خبر رہے اس سے, بالکل بے خبر. اب آج کی بات میں بتا دوں آپ کو, آج میرا جو سنڈے کا جو کلاس تھا اس میں میں نے گاڈ پارٹیکل پڑھا, اور آج ہی میں نے ایک اردو اخبار مدعو پڑھا کہ ذرے ذرے میں خدا ہے, گاڈ پارٹیکل کے مطلب وہ سمجھتے ہیں ہر پارٹیکل میں خدا ہے, کتنے بے خبر ہیں لوگ, ایک اردو اخبار میں پڑھا میں, اسی لیے میں نے آج میں نے اس کو لیا تھا ٹاپک اپنا. تو بہرحال میری تجربے کے مطابق میں کہوں گا کہ مسلمان ایجوکیشن کا جو اصل جو امپورٹنس ہے اس کو جانتے ہی نہیں, بہت سے بہت جانتے ہیں کہ کوئی پروفیشنل کورس کر لے جا کے نوکری کرو بس, تو یہ تو پھر باقی رہے گا, یہ سب لکھا تو کوئی ہو رہا نہیں.
جزاک اللہ خیر. اور کوئی سوال؟
السلام علیکم, میرا نام حسین ہے, لاس اینجلس سے بول رہا ہوں. مولانا صاحب آپ سے بات یہ کرنی ہے کہ ہم دعوے میں جاتے ہیں اور وہاں مختلف قسم کے لوگ جو ہیں ہمیں ملتے ہیں, الحمدللہ پچھلے ہفتے کی رپورٹ جو ہے وہ یہ ہے کہ ہم نے وہاں ٹیبل لگایا تھا آپ کا اور کافی بکس وغیرہ انٹروڈیوس کرائیں ہیں, اور آتھر پویلین پہ آپ کو ایز آتھر لسٹ کرایا وہاں پر, الحمدللہ کافی اچھا ریسپانس ہوا اور ہمیں کوئی اوور 300 سے زیادہ قرآن دیا اور 8 لوگوں نے شہادہ بھی ایکسیپٹ کیا, قبول کیا وہاں پر. تو بڑا اچھا ایکسپیرئنس ہوتا ہے کہ کچھ لوگ دین کو ایکسیپٹ کرتے ہیں اور شہادہ لے لیتے ہیں, اور کچھ لوگ جو ہیں وہ بڑے اسٹبرن ہوتے ہیں اور ایروگنٹ ہوتے ہیں, ان سے کافی گھنٹے بات کی بھی جائے تب بھی سمجھ نہیں آتی, ایسا کیا ہوتا ہے کہ کچھ لوگ ایسے ان کو کنونس کیوں نہیں کرتی باتیں, ایسا کیا ہو سکتا ہے, ایسے کون سا آرگومنٹ ہم ان سے کہیں یا بات کریں تاکہ ان تک بھی بات پہنچے, تو اس وہ کیا پوزیشن لے لیتے ہیں اس طرح کی.
دیکھیے یہ تو رہے گا پیغمبروں کے زمانے میں, ہر پیغمبر کے ہم ایسے رکھتے ہیں تو جس کو یعنی انسان اپنی آزادی کو مس یوز کرتا ہے, اپنے ایگو کو اتنا بڑھاتا ہے کہ اس کو اپنے سوا کچھ سچائی نظر نہیں آتی وغیرہ, یہ پیغمبروں کا زبان بھی ایسے ہی ہوا, اسی لیے اللہ تعالیٰ نے قرآن نے بتایا کہ تم کو تمہاری ذمہ داری پہنچانا, قرآن میں بار بار یہ بات کہی گئی ہے کہ تمہاری ذمہ داری پہنچانا, کیونکہ اگر آپ یہ سوچیں کہ لوگوں کا ریئیکشن ہو رہا ہے کیسا, لوگ نگیٹو رسپانس دے رہے ہیں, مایوسی پیدا ہوتی ہے, تو اللہ تعالیٰ ٹارگیٹ جو ہے ایسا کیا, ایسے مایوسی کوئی سوال نہیں, ان نماز کا مذکر لسٹ عالم بے مشید, تم کا کام تھوڑا کام لوگوں کو بدل ڈالنا نہیں ہے, تمہارا کام لوگوں سے بات پوچھنا, یہ بہت ہی زبردست قرآن دید میں یہ فارمولا ہے کہ ٹارگیٹ خدا نے متعین ایسا کر دیا کہ ہم کبھی بھی نگیٹو نہ ہوں, پہنچا دیا تو ذمہ داری ختم ہو گئی. تو اصل چیز یہ کہ ہم جو دائی جو ہے دائی کبھی یہ نہ سوچے کہ میرا ٹارگیٹ یہ ہے کہ میں لوگوں کو بدل ڈالوں, دائی کو سوچ چاہیے کہ میرا ٹارگیٹ یہ ہے کہ میں پہنچا دوں اور خیر خائی کے ساتھ پہنچاؤں, دعا کرتے ہوئے پہنچاؤں اور نفرت کے بغیر پہنچاؤں, نارمل حالات پیدا کر کے پہنچاؤں, تو پہنچانے کے جو تقاضے ہیں وہ تو پورا ضرور کرنا چاہیے جو دائی کی طرف سے, باقی جو مدعو ہے اس کا ریئیکشن کیا ہوتا ہے وہ اس کے اوپر ڈپینڈ کرتا ہے, تو بس اپنا ٹارگیٹ
अगला सवाल प्लीज। तो सवालों के गैर मौजूदगी में फिर इंशाल्लाह हम इस प्रोग्राम को यहाँ पर ख़त्म करते हैं। मौलाना साहब आपका बहुत बहुत शुक्रिया, फिर इंशाल्लाह दो हफ्तों में फिर प्रोग्राम होगा।
जज़ाकुल्लाह, जज़ाकुल्लाह,
वालेकुम अस्सलाम।